नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बढ्दो महँगी र अभाव विरूद्ध सरकारलाई खबरदारी गर्न एमाले 22 वटा भातृ संगठन परिचालन गरेर सड़क आन्दोलन गर्ने, रूस युक्रेन युद्धलाई कारण देखाएर महँगीबाट पन्छिन नमिल्ने भन्दै सांसदहरूद्वारा सरकारको आलोचना।
सर्वसाधारणको दैनिक जीवनमा हातमुख जोड्न धौधौ भएको छ। रूस र युक्रेनको युद्ध देखाएर जनतालाई अन्याय गर्न पाइँदैन।
27 वटा जिल्लाका 5 देखि 11 वर्षसम्मका बाल बालिकालाई कोरोना विरूद्धको खोप दिन शुरू, बाँकी जिल्लामा भदौ 5 गतेदेखि दोस्रो चरणको अभियान शुरू हुने।
बिउका कारण बालीमा दाना नलागे किसानले क्षतिपूर्ति दावी गर्न पाउने गरी विधेयक पारित, बिउ उत्पादक वा आयातकर्ताबाटै क्षतिपूर्ति भराइने।
बिउको कारणले मात्र उत्पादन दिँदैन भने त्यस्तो अवस्थामा किसानहरूले क्षतिपूर्ति दावी गर्न सक्नुहुन्छ र यसको लागि एउटा मूल्याङ्कन समितिको व्यवस्था गरिएको छ।
रूसले इन्धन कटौती गर्दा युरोपका 10 वटा देश प्रभावित, जर्मनीमा दोस्रो चरणको चेतावनी जारी, आउँदो जाडोयाममा ठूलो समस्या पर्न सक्ने अनुमान।
र फिफा वरियतामा नेपाल एकै पटक 8 स्थान तल झर्यो, इङ्ल्यान्डसँगको तेस्रो टेस्ट क्रिकेटमा न्यूजील्याण्डको सामान्य शुरूआत।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा वा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगार ठगी गर्ने व्यक्तिलाई 3 वर्षदेखि 7 वर्षसम्म कैद र 3 लाखदेखि 5 लाख रुपियाँसम्म जरिवाना सजाय हुन्छ।
वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% हर्जना सहितको रकम पीडकबाट फिर्ता पाउँछन्।
वैदेशिक रोजगार ठगीको विषयमा जहिले पनि उजुरी लाग्दछ, क्षतिपूर्तिसँग सम्बन्धित उजुरी 1 वर्षभित्रमा दिनुपर्दछ। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावरमा बुझाई भरपाई लिएमा न्याय पाउन सजिलो हुन्छ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगिएमा वा उद्धार गर्नु परेमा वा बेचबिखनमा परेमा वा तलब नपाएका कारण कानूनी सल्लाह र निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23973 सम्पर्क गर्न सकिनेछ।
आइरिक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम काठमाडौँ नेपाल।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको अत्यन्त जरुरी सूचना।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिले 2079 असाढ महिनालाई वृक्षारोपण अभियान महिनाका रूपमा मनाउने निर्णय गरेको छ। तसर्थ चुरे क्षेत्रमा रहेका खाली जग्गा, नदी उकास क्षेत्र, क्षतिग्रस्त भूमि, सरकारी कार्यालय र विद्यालयको प्राङ्गण, निजी जग्गामा बहुउपयोगी गुण भएका डाले घाँस, फलफूल र सौन्दर्यीकरण बढाउने प्रजातिका बिरुवाहरू वृक्षारोपण गरी हरियाली प्रवर्धन, जैविक विविधताको संरक्षण, भूक्षय नियन्त्रण र पानीको पुनर्भरण गर्ने तथा जलवायु अनुकूलन क्षमतामा वृद्धि गरी हरित अर्थतन्त्रमा टेव पुर्याउने कार्यमा योगदान पुर्याउनका लागि नेपाल सरकार, प्रादेशिक सरकार, स्थानीय तह, निजी क्षेत्र, सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूह र गैर सरकारी संघ संस्था एवं नागरिक समाजमा यस समिति हार्दिक अनुरोध गर्दछ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, खुमलचार, ललितपुर।
के सामान बेचेको एकको दुई भन्दैछ त?
सानीमा ब्याङ्कमा 1 राखेपछि 2 हुने मुद्दती खाता भनेको क्या?
ए, सानीमा डबल धमाका मुद्दती खाता पो भनेको
हो नि। यो डबल धमाका मुद्दती खातामा 76 महिनामै निक्षेपमा राखेको रकम दोब्बर हुन्छ, अनि एकको दुई भएन त।
अनि बिचमै पैसा चाहियो भने के गर्ने, थाहा छ त?
किन थाहा नहुनु, आफूलाई चाहिएको बेलामा निक्षेपको 90%सम्म कर्जा लिन पाइन्छ, साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ।
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि?
त्यो त म भनिहाल्छु नि।
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानीमा ब्याङ्कमा डबल धमाका मुद्दती खाता। मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर। थप जानकारीका लागि नजिकैको शाखा वा 98019 0119 मा सम्पर्क गर्नुहोला।
सानिमा बैंक सबल अनि विश्वसनीय।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चर्को महँगी विरूद्धको मुद्दा लिएर नेकपा एमाले सरकार विरूद्ध सड़क आन्दोलन गर्ने भएको छ। जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि 3 गुणासम्म बढ़ेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीको लागि सड़क आन्दोलन चर्काउने निर्णय गरेको हो। यसको लागि 22 जनवर्गीय संगठनलाई सड़क प्रदर्शनमा सहभागी गराउने तयारी भएको संयन्त्रकी सहसंयोजक रचना खड्काले उज्यालोलाई जानकारी दिनुभयो। केही संगठनले अहिले नै आन्दोलन गरिरहेका र अब संयुक्त रूपमा आन्दोलनको आवश्यकता रहेकोले सशक्त आन्दोलन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। यसैबीच मूल्यवृद्धिको विरोधमा एमाले निकट युवा संघ नेपालले आज काठमाडौँको नयाँ बानेश्वरमा मशाल जुलुससहित प्रदर्शन गरेको छ। मशाल जुलुस निकालेर सड़क बन्द गरेपछि बेलुका प्रहरी र प्रदर्शनकारी बीच सामान्य झडप समेत भएको छ। यसैबीच महँगी रोक्न सरकारले पहल नगरेको भन्दै प्रतिनिधि सभामा पनि सांसदहरूले सरकारको आलोचना गरेका छन्। आजको बैठकको शून्य समयमा सांसदहरूले महँगी बढेकाले नागरिकले खानै नपाएर ज्यान गुमाउने अवस्था आउँदा पनि सरकार चुप लागेर बसेको भन्दै ध्यान आकर्षण गराएका छन्। सांसद लक्ष्मी कुमारी चौधरीले मूल्यवृद्धिले हात मुख जोड्न धौ धौ भइरहेको बेला सरकारले भने रूस युक्रेनको युद्धलाई दोष थुपारेर पन्छिन नपाउने बताउनुभयो।
इन्धन लगायत वस्तुहरूमा मूल्य वृद्धि भएर सर्वसाधारणको दैनिक जीवनमा हातमुख जोड्न धौधौ भएको छ। रुस र युक्रेनको युद्ध देखाएर जनतालाई अन्याय गर्न पाइँदैन, तत्काल यो निर्णय फिर्ता लिनुपर्दछ, होइन भने यसको विकल्प दिनुपर्छ भनी सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु।
यस्तै सांसद हिरा गुरुङले बजारमा मनोमानी दर भाव बढिरहँदा पनि सरकारले अनुगमन गर्न छाडेर मौन बसेको आरोप लगाउनुभयो।
दिनौ दिन महँगीले आकाश छुइसक्यो, सर्वसाधारण जनताको चुलो बोल्न छाडिसक्यो। हरेक सामग्रीदेखि खाद्यान्न भान्सामा प्रयोग हुने 1 लिटर तेलको मूल्य 250 पर्ने 445 पुगिसक्यो। मूल्य वृद्धिले यो जनतालाई शास्ति कति दिने हो? व्यापारीहरूले पसले पछि मनमाली ढङ्गबाट दरभाव राखेका छन्। यस्तो हुँदा पनि सरकार किन मौन छ? तत्काल यसको अनुगमन गरी मूल्य वृद्धिको नियन्त्रण गर्नु पर्यो।
सांसद सुजाता परिवारले नेपालमा पेट्रोलियम पदार्थको भाव दक्षिण एसियामै महँगो भएको भन्दै तत्काल भाव घटाउन माग गर्नुभयो।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सामान्य नागरिकको चुलो बल्न छोडिसकेको छ। दक्षिण एसियाकै महँगो पेट्रोलियम पदार्थ नेपालमा भएको समाचार माध्यमबाट समाचारहरू प्रकाशित भइरहेका छन्। किन यो स्तरको मूल्य वृद्धि भइरहेको छ? सामान्य नागरिकलाई असर परेको छ। यो कुरालाई ध्यान दिँदै अर्थमन्त्रीज्यू कर घटाउँदा राम्रो नै हुन्छ।
यस्तै आजको बैठकमा सांसदहरूले नागरिकता विधेयक र विपद व्यवस्थापनका सन्दर्भमा पनि सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद लालबाबु पण्डितले 2,50,000 जना युवा नागरिकता विहीन भएर पहिचानको खोजीमा रहेकोले तत्कालै नागरिकता विधेयक अघि बढाउन माग गर्नुभयो। सांसद बीना कुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्नुभयो।
कोही पनि नेपाली नेपालको नागरिकता पाउनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नेपाली नागरिकता नपाओस्। सभामुख महोदय, आधारभूत रूपमा पाउनुपर्ने नागरिकताको अधिकारबाट लाखौं नेपाली छोराछोरीहरूले अनागरिक भएर बस्नु परेको छ। नेपाली भएर पनि नागरिकता नपाउँदा अनेक पीडाहरू भोग्नु परिरहेको छ। त्यसैले वास्तविक नेपाली नागरिकहरूलाई नागरिकताबाट वञ्चित हुन नपरोस्, नागरिकता विधेयक पारित गरियोस्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा पालिका चुनावमा तेस्रो हुनु परेको बताउनु भएको छ। जनप्रतिनिधिका लागि ललितपुरमा भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धन भएपछि जितिन्छ भनेर नेता कार्यकर्ताले मेहनत नगर्दा तेस्रो स्थानमा खुम्चिनु परेको बताउनु भएको हो। उहाँले आउँदो प्रदेश र संघको चुनावमा कम्युनिष्ट पार्टीभित्रको पहिलो शक्ति हुने दावी गर्दै नेता कार्यकर्तालाई अहिलेदेखि नै चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो। उहाँले राजनीतिको चाबी माओवादीकै हातमा रहेको जिकिर गर्दै माओवादीको सहयोग बिना कुनै पनि दलले सत्ता र शक्ति प्राप्त गर्न नसक्ने दावी गर्नुभयो। यस्तै नेकपा एकीकृत समाजवादीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाव दिएका छन्। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको 27 बैठकमा नेताहरूले अध्यक्ष माधव कुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउन दबाव दिएका हुन्। बैठकपछि पार्टीका उपमहासचिव डाक्टर गंगालाल तुलाधरले 13 र 14 गते बस्ने केन्द्रीय परिषदको बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको जानकारी दिनुभयो। उहाँले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्तामा नराम्रो सन्देश गएको प्रति ध्यानाकर्षण गराएको पनि बताउनुभयो। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छर्नु भएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको विक्रम सम्वत 1997 असार 9 गते राणा शासन विरूद्ध छरिएको पहिलो पर्चा र विक्रम सम्वत 2008 असार 3 गते गठन भएको जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल विषयक संवाद कार्यक्रममा अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो। आचार्यले गठन गर्नुभएको नेपाल प्रजा परिषद नेपाली धरती र नेपाली विचारबाट बनेको संस्था रहेको समेत उहाँले बताउनुभयो।
आजदेखि 5 देखि 11 वर्षसम्मका बालबालिकालाई कोरोना विरूद्धको पहिलो मात्रा खोप दिन शुरू भएको छ। बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको सरकारले जनाएको छ। पहिलो चरणको खोप अभियान सकिएपछि एकैपटक कतिजनाले लगाए भनेर जानकारी गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। बालबालिकालाई आजदेखि फाइजर बायो एनटेक खोप दिइएको हो। पहिलो चरणमा काठमाडौँ उपत्यका सहित 27 जिल्लामा आजदेखि 15 गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आउँदो साउन 2 देखि 8 गतेसम्म दिइनेछ। बाँकी जिल्लामा भने भदौको 5 गतेदेखि 11 गतेसम्म पहिलो मात्रा र भदौको 27 देखि असोज 1 गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी रहेको डाक्टर अधिकारीले बताउनुभयो। खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकोले नआत्तिन पनि स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।
यसैबीच पछिल्लो 24 घण्टामा थप 49 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 2494 जनाको नमूना परीक्षण गर्दा थप 49 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप 12 जना निको भएसँगै अब नेपालमा 163 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। थप 85,657 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
एचआईभी का बारेमा खुलेर कुरा गरौं,
सँगै बस्दा, खाँदा, पढ्दा र सँगै खेल्दा कुनै किरा वा लामखुट्टेले टोक्दा एचआईभी सर्दैन।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा र अरूको लुगा लगाउँदा एचआईभी सर्दैन।
समयमै उपचार गरेमा एचआईभी संक्रमित पनि स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। त्यसैले नियमित औषधिको सेवन गरौं र स्वस्थ जीवन बाँचौ।
एचआईभी को औषधि एआरभी हरेक सरकारी अस्पतालमा निशुल्क पाइन्छ।
एचआईभी संक्रमितहरू अरू भन्दा भिन्न हैनन् भन्ने कुरा बुझौ र समान व्यवहार गरौं। एचआईभी संक्रमितहरूमाथि हुने भेदभावको अन्त्य गरौं।
नेपाल युथ फाउन्डेसन 12+ लुम्बिनी प्लस र मकवानपुर महिला समूह। काम गर्नका लागि विदेश जाने वा बिदामा आएर फर्किँदा लिनुपर्ने श्रम स्वीकृति सम्बन्धी जरुरी जानकारी
नेपाल सरकार वैदेशिक रोजगार कार्यालय तहाँचल तथा प्रादेशिक श्रम तथा रोजगार कार्यालयहरूले दिँदै आएको श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन सकिन्छ।
श्रम स्वीकृति लिन feims.dofe.gov.np मा गएर लगइन गरेर आवश्यक कागजात अपलोड गरी आवेदन पेश गर्नुपर्छ।
अनलाइन सिस्टममा जसको पहिला आवेदन पेश भएको छ उसैको पहिले पालो आउँछ।
यसअघि हुँदै आएको वैधानिकीकरणको प्रावधान हटेको छ। अब वैधानिकीकरणको सट्टा व्यक्तिले अनलाइन मार्फत नयाँ श्रम स्वीकृति लिए जस्तै अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा रकम जम्मा र बिमा गरी श्रम स्वीकृति लिनुपर्छ।
सबै प्रक्रिया अनलाइन मार्फत हुने भएकाले श्रम स्वीकृति लिँदा पहिले बायोमेट्रिक नगरेकाहरू बाहेक अन्य कुनै पनि कामका लागि श्रम कार्यालयहरूमा जानु पर्दैन।
विस्तृत जानकारी dofe.gov.np मा गएर वा वैदेशिक रोजगार विभागको हटलाइन नम्बर 98513 34108मा फोन गरेर लिन सकिन्छ।
सार्वजनिक हितका लागि सुरक्षित आप्रवासन सामीद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विस सरकार बीचको द्विपक्षीय परियोजना हो। यो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा सञ्चालित छ। परियोजनालाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
आमा नमस्कार।
नमस्कार, स्वस्थ गर्वी नानी?
यति दुःख गरेर छोरीलाई ल्याउनु भएको रहेछ, होइन के भएर यिनलाई?
हेर्नुहोस् न नानी, तपाईँलाई नभनेर कसलाई भन्नु? व्यथा चाहिँ अर्को छ, सधैँ यो छोरीसित घर बस्न भ्याउन्न, मेलापात कामतिर जानै पर्यो, तर समाजमा कस्ता कस्ता मान्छेहरू छन्।
होइन किन र आमा, के भन्न खोज्नु भएको?
हेर्नुहोस् न, दिउँसो घरमा कोही नभएको बेला कुन चाहिँ पापीले बलात्कार गरेछ।
अरे
घरमा आउँदा त छोरी रक्ताम्मै छ, फेरि यस्तै होला र गर्व रहला भन्ने पीडले त्यो के अरे 5-7 वर्षकै हुन्छ अरे नि,
हजुर हजुर,
अस्थायी साधन त्यो लगाइदिन ल्याएको नानी।
ओहो, कस्तो अमानवीय मानिस! कन्ट्रासेप्टिक त लगाइदिउँला आमा, तर गर्व रहँदैन भन्ने थाहा पाएपछि छोरीमाथि झनै हिंसा हुन सक्छ, त्यसरी यो समाधान होइन।
के गर्ने त,
महिलामाथि हुने हिंसा रोक्न त कानुनकै सहारा लिनुपर्छ। त्यसैले आमा प्रहरीलाई खबर गरिहाल्नुहोस्, अब केही सहयोग चाहिएमा मलाई पनि भन्नु होला।
ठिक भन्नुभयो नानी, म अहिले नै प्रहरीकोमा जान्छु, हिंसा त हुन दिनै भएन नि।
गर्भनिरोधका साधनलाई अपाङ्गता भएका किशोरी र महिलामाथि हुने हिंसा रोक्ने साधन नबनाऊ र प्रयोग गर्न बाध्य पनि नपारौं, हिंसा रोक्न खबरदारी गरौं।
जनहितका लागि प्रयत्न नेपालद्वारा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बढ्दो महँगी, मल र पुस्तक अभाव विरूद्ध सरकारलाई खबरदारी गर्न एमाले सड़क आन्दोलन गर्ने, रूस युक्रेन युद्धलाई देखाएर सरकार महँगीबाट पन्छिन नमिल्ने सांसदहरूको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। बिउका कारण बालीमा दाना नलागे किसानले क्षतिपूर्ति दावी गर्ने कानूनी आधार तयार भएको छ। संघीय संसदबाट गएको मंगलबार बिउ बिजन सम्बन्धी विधेयक पारित भएसँगै नेपालमा पहिलो पटक क्षतिपूर्ति दावी गर्ने आधार तयार भएको हो। बिउ बिजनबाट उत्पादन नभए किसानले कस्तो अवस्थामा क्षतिपूर्ति पाउन सक्छन् भनेर साथी मदन पौड्यालले कृषि मन्त्रालय अन्तर्गतको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली विकास अधिकृत डाक्टर प्रकाश आचार्यलाई सोध्नु भएको छ।
क्षतिपूर्ति अहिले बिउको कारणले, बिउको जाति शुद्धता नभएको कारणले गर्दा, नक्कली बिउ भएको कारणले गर्दा, बिउको गुणस्तर एकदमै कम भएको, जस्तो उमार शक्तिमै नभएको बिउ बिजनहरू बिक्री वितरण भएको अवस्थामा यस्तो बिउको मैले फेरि पनि निवेदन गर्छु, बिउको कारणले मात्र हुन सक्ने, यदि जर्मिनेसन नभएको बिउ होला, गुणस्तरहीन बिउ होला, अथवा जातीय शुद्धता नभएको बिउ होला, यस्तो किसिमको बिउ कसैले बेची बिक्री वितरण गर्छ र किसानकोमा आप उत्पादन दिँदैन भने त्यस्तो अवस्थामा किसानहरूले क्षतिपूर्ति दावी गर्नु सक्नुहुन्छ र यसको लागि एउटा मूल्याङ्कन समितिको व्यवस्था गरिएको छ, त्यो अनुसार उहाँहरूले क्षतिपूर्ति पाउनुहुन्छ।
भनेको अब कसले दिन्छ त क्षतिपूर्ति?
क्षतिपूर्ति जो बिउ बिजनसँग सम्बन्धित कारोबार गरेको छ, जसले बिउ बिजन बेचेको छ, जसले बिउ बिजन आयात गरेको छ, यदि विदेशबाट हो भने आयात गरेको अवस्थामा, यदि स्वदेशमै उत्पादन गरेर बेचबिजन गरेको छ भने जसले बिउ सप्लाई गर्छ सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने व्यवस्था हो।
बिउ ल्याइयो, लगाइयो, तर उत्पादन भएन, किसानले चाहिँ क्षति पाउनु भयो, अब यो प्रक्रियागत रूपमा चाहिँ कसरी जाने, केही छन् त त्यस्तो मापदण्ड आधारहरू?
जुन अघि मैले निवेदन गरेँ मूल्याङ्कन समिति बनेको छ भन्ने, त्यो मूल्याङ्कन समितिले लागत अनुमान गर्छ, लगाएको खर्च अनुमान गर्छ, यसबाट हुन सक्ने आमदानीको अनुमान गर्छ, ती सबै कुराहरू अनुमान गरिसकेपछि त्यो मूल्याङ्कन समितिले स्तरगत रूपमा फिल्ड निरीक्षण गरेर सम्बन्धित गाउँपालिका अथवा नगरपालिका सबै स्थानमा जहाँ जहाँ क्षति भएको छ त्यहाँ पुगेर फिल्ड निरीक्षण गरेर मूल्याङ्कन गरेर कति क्षति भएछ भन्ने कुरो वास्तविक आँकडा लिनुहुन्छ र त्यसैको आधारमा त्यो मूल्याङ्कन समितिले अहिले मैले निवेदन गरे चाहिँ लागत उत्पादन यी आदिको आधारमा कति क्षतिपूर्ति पाउन योग्य छ भनेर चाहिँ उहाँहरूले रेकमेन्ड गर्नुहुन्छ, सिफारिस गर्नुहुन्छ, त्यसको आधारमा किसानहरूले क्षतिपूर्ति पाउनुहुन्छ।
कार्यान्वयनमा चाहिँ कहिलेदेखि जान्छ त?
कार्यान्वयनमा अब प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको अवस्था छ, अब सम्माननीय राष्ट्रपति ज्यूबाट जुन प्रमाणीकरण हुन्छ, प्रमाणीकरण भएको मितिदेखि नै त्यो बिउ बिजन ऐन कार्यान्वयनमा आउँछ।
अघि भने जस्तो बिउ बिजनबाट किसानले उत्पादन लिन सकेनन् र क्षति भयो भने राहत पाउन सक्ने आधार तयार भयो, तर त्यस्ता बिउ बिजन किसानसम्म चाहिँ कसरी पुग्छन्? सिफारिस गर्ने संयन्त्र त छ नि।
यसमा हाम्रो दुई किसिमले बिउ बिजन किसानको पहुँचमा पुगेको अवस्था छ। एउटा नेपालमै विकास भएका जातहरूको बिउ उत्पादन यहीँका समूह सहकारी कम्पनी अथवा नेपाली संयोजन परिषदका फार्म केन्द्रहरूमा रिसर्च स्टेसनहरूमा उत्पादन भएको छ भने, अर्को बिउ भनेको खास गरी विशेषतः हाइब्रिड जातका बिउहरू, नेपालमा हाइब्रिडको भेराइटल जातीय विविधता अलिक कम भएको हुनाले हामीले किसानहरूको माग अनुसारको बाहिरबाट आयातित बिउहरू पनि छन्। यसरी दुई किसिमको, एउटा देशमै उत्पादन भएर बिउ बिजन किसानहरूको माझमा पुगिरहेको छ भने अर्को आयातित बिउ बिजनहरू पुगेको छन्।
उहाँ हुनुहुन्थ्यो बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली विकास अधिकृत डाक्टर प्रकाश आचार्य। फेरि पनि खबरकै सिलसिला, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 तातोपानीको एक फर्ममा रहेका टर्कीमा बर्ड फ्लू पुष्टि भएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट तातोपानीको फर्ममा रहेका टर्कीमा बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्ड फ्लू नियन्त्रण समितिको आकस्मिक बैठकले 4 किल्ला तोकेर टर्की र कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन हे दिदी बहिनी, सुन दाजु भाइ, खाता खोल्नु नेपाल बैंकमा जुनी भाइलाई, बचत गर्नु नेपाल बैंकमा जुनी भाइलाई, कारोबार गर्न सक्छौ बसी बसी घरमा,
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थोरै बचत धेरै कायदा, बीमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
हाइजेनिक टेस्टी एन्ड फ्रेस, त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेशन नेपाललाई हस्तान्तरण भएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई एप्लिकेशन हस्तान्तरण गर्नुभएको हो। सूत्र सफ्टवेयर यसअघि नै सबै पालिकाले कार्यान्वयन गरे पनि आजदेखि भने एप्लिकेशनको समेत शुरूआत भएको हो। स्थानीय सरकारका लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयरलाई सूत्र भनेर पनि चिनिन्छ। सूत्रले सबै पालिकालाई उनीहरूको सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्दत गर्छ।
शेयर बजार परिसूचक नेप्सी आज 45.25 अंकले घटेर 1,848.28 बिन्दुमा झरेको छ। बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ। 237 कम्पनीका 50,08,000 किता शेयर 1,49,97,00,000 रूपियाँमा कारोबार।
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपू जवारचन्द नियुक्त हुनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट जवारचन्दलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो।
कालीकोटमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनुवल नगरपालिका 8 का विकास आलेगम मगरको ज्यान गएको प्रहरीले जनाएको छ।
दाङको बंगलाचोली गाउँपालिकाले चुनडुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक सड़क निर्माण गर्ने भएको छ। सिमेन्ट उद्योगका लागि चुनडुङ्गा बोक्ने टिप्परहरूकै कारण कालोपत्रे भएको 3 महिनामै कालोपत्रे उक्केर सड़क धुलामै हुन थालेपछि स्थानीयहरूको दबावमा पालिकाले 7 महिनादेखि सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक लगाएको छ। बंगलाचोली गाउँपालिकामा 4 वटा सिमेन्ट उद्योगका चुनडुङ्गा खानिरहेका छन्। तापा सड़कमा दैनिक झण्डै 400 वटा टिप्पर चल्ने पालिकाले जनाएको छ।
काठमाडौँमा हैजा फैलने जोखिम बढ़ेको बारे सीता राणा भाटले लेख्नु भएको छ। मानिसको लापरवाहीकै कारण हैजाको महामारी फैलिन सक्ने खतरा देखियो। बेलैमा सजग हुन पर्यो। पानी दूषित हुँदा लाग्ने धेरै जसो खतरनाक रोगबाट जोगिन खानपान र सरसफाईमा ध्यान दियौं। यही विषयमा इन्दिरा पौडेलले लेख्नु भएको छ। सताउने पनि के हो? कोरोनाको जोखिम केही कम भएर कामकाज शुरू भएको धेरै भएको छैन। त्यही बेला महँगीले ढाड सेकेको छ। फेरि अहिले नै हैजा फैलने हो कि भन्ने डर पनि छ। सबैजना सचेत बनाऊ। स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै ठूला अस्पताल सेवाग्राही मर्कामा शीर्षकको खबरमा कृष्ण प्रसाद दुवाड़ीको प्रतिक्रिया छ। सरकारले अस्पताललाई तुरन्तै रकम उपलब्ध गराई सेवा शुरू गर्न लगाउनुपर्छ। बीमितको स्वास्थ्यमाथि खेलबाड नगरौं। सतीश भट्टराई पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नुहुँदैन भन्दै लेख्नुहुन्छ। एउटा राम्रो कामको शुरूआत भएको थियो। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तुरन्त पहल गरियोस्। डेभिड छेत्री भने कुनै तयारी र योजना बिना नयाँ कार्यक्रम ल्याएपछि यस्तै हुन्छ भन्नुहुन्छ। उहाँले लेख्नु भएको छ, छोटो समयमा चर्चा बटुल्नकै लागि कार्यक्रम ल्याउँदा सेवाग्राही मर्काममा पर्दै आएका छन्। अनि युवराज शर्माले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द नगर्न अस्पताललाई सुझाव दिँदै लेख्नु भएको छ, स्वास्थ्य बीमा बापतको बीमितको उपचार बमोजिमको रकम तुरन्त अस्पताललाई दिनुपर्छ। उपचार प्रक्रिया झन्झटिलो छ, त्यसलाई पनि सहज बनाउनुपर्छ। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका 10 वटा देश प्रभावित भएका छन्। युक्रेनमा आक्रमण गरे बापत युरोपेली युनियनका देशले रूसमा आर्थिक प्रतिबन्ध लगाएपछि रूसले पनि इन्धन निर्यातमा कटौती गरेको छ। विशेष गरी रूसले ग्यास निर्यातमा कटौती गर्दा 10 वटा देशले प्रारम्भिक चेतावनी जारी गरेका ईयूका जलवायु नीति प्रमुख फ्रान्स टिमर म्यान्सले बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। जर्मनीले आज मात्रै दोस्रो चेतावनी जारी गरेको छ। अर्थमन्त्री रोबर्ट हवेटले दोस्रो चेतावनीसँगै नागरिकलाई खपत कम गर्न आग्रह गर्नुभएको छ। जर्मनी 1/3 भन्दा धेरै ग्यासको लागि रूसमा निर्भर रहेको छ। युरोपमा इन्धन अभावका कारण प्रारम्भिक चेतावनी चेतावनी र आपतकालीन चेतावनी गरेर 3 चरणमा चेतावनी जारी गरिन्छ। रूसले ऊर्जालाई बार्गेनिङको हतियार बनाएको युरोपेली देशको आरोप रहेको छ। युक्रेनमा आक्रमण गर्नु अघि युरोपेली देशमा आवश्यक ग्यासको 40% रूसले निर्यात गर्थ्यो। अहिले रूसले निर्यातमा व्यापक कटौती गरेपछि केही देशले कोइला पावर प्लान्टको प्रयोग बढ़ाएका छन्। तर यसले जलवायु परिवर्तनमा असर गर्ने भएकोले समस्या समाधानको अस्थायी उपाय मात्रै भनिएको छ। आउँदो जाडो यामको लागि युरोपका देशले पूर्ण क्षमतामा ग्यास भण्डारण गर्ने कोसिस गरे पनि धेरै देशले अहिलेसम्म औसतमा 55% मात्रै भण्डारण गरेको र निकट भविष्यमै संकटको सामना गर्नुपर्ने संकेत देखिएको रोइटर्सले उल्लेख गरेको छ।
अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल एकैपटक 8 स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 8 स्थान तल झरेको हो। नयाँ वरियतामा नेपाल 176 स्थानमा पुगेको छ। अघिल्लो वरियतामा नेपाल 168 स्थानमा रहेको थियो। नेपालले गएको जेठमा कुवेतमा भएको एएफसी एसियन कपको अन्तिम चरणको छनौटमा 3 वटै खेलमा हार बेहोरेको थियो। फिफा वरियताको शीर्ष 5मा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ल्याण्ड रहेका छन्।
र इङ्ल्याण्ड र न्यूजील्याण्ड बीचको तेस्रो टेस्ट क्रिकेट अहिले भइरहेको छ। इङ्ल्याण्डको लिड्समा टस जितेर पहिले ब्याटिङ गरिरहेको न्यूजील्याण्डले सामान्य प्रदर्शन गरिरहेको छ। न्यूजील्याण्डले ताजा अवस्थामा 5 विकेट गुमाएर 123 रन बनाएको छ। 3 खेलको श्रृंखला इङ्ल्याण्डले यसअघि नै 2 खेलमा विजयी भएर जितिसकेको छ। यो श्रृंखलामा इङ्ल्याण्डको कप्तानी बेन स्टोक्सले गरिरहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बढ्दो महँगी र अभाव विरूद्ध सरकारलाई खबरदारी गर्न एमाले 22 भातृ संगठन परिचालन गरेर सड़क आन्दोलन गर्ने, रूस युक्रेन युद्धलाई कारण देखाएर महँगीबाट पन्छिन नमिल्ने भन्दै सांसदहरूद्वारा सरकारको आलोचना।
27 जिल्लाका 5-11 वर्षसम्मका बालबालिकालाई कोरोना विरूद्धको खोप दिन शुरू, बाँकी जिल्लामा 5 दोस्रो चरणको अभियान शुरू हुने।
बिउका कारण बालीमा दाना नलागे किसानले क्षतिपूर्ति दावी गर्न पाउने गरी विधेयक पारित, बिउ उत्पादक वा आयातकर्ताबाटै क्षतिपूर्ति बढाइने।
रूसले इन्धन कटौती गर्दा युरोपका 10 देश प्रभावित, जर्मनीमा दोस्रो चरणको चेतावनी जारी, आउँदो जाडोयाममा ठूलो समस्या पर्न सक्ने अनुमान।
र फिफा वरियतामा नेपाल एकैपटक 8 स्थान तल झर्यो, इङ्ल्याण्डसँगको तेस्रो टेस्ट क्रिकेटमा न्यूजील्याण्डको सामान्य शुरूआत।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सरोज थापासँगै हामी जानुका दुवाडी र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरूद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।